समसामयिक विषयहरूमा विचार विमर्श गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आजको युग संचारको युग, यो अवस्थासम्म आइपुग्दा विगतका संघर्षमय दिनमा संचार माध्यमले सीमित प्रविधि र अपर्याप्त जनशक्तिका बावजूद घर घरमा रेडियो, टेलिभिजन र पत्र पत्रिका उपलब्ध गराई समाचार र सूचनाको निर्वाध प्रवाह गर्दै आइरहे। आजभोलि परम्परागत मीडिया, विशेष गरी छापा र विद्युतीय माध्यमहरूलाई इन्टरनेटमा आधारित संचार माध्यमले ठूलै चुनौती दिइरहेका छन्। हुन त समय सापेक्ष विकासक्रममा यो सुविधा हामीलाई प्राप्त हुनु सुखद पक्ष नै हो। आम संचार क्षेत्रमा देखिएका यी बदलावले संचार गृह, प्रकाशक वा प्रवर्धकहरूलाई नयाँ नयाँ चुनौतीको सामना गर्नु परिरहेको छ। नेपालमा पनि 2046 सालको राजनैतिक परिवर्तनपछि खुलेका संचार माध्यमहरूले गरेको योगदान, हालका दिनमा देखिएका चुनौती र भावी कार्यदिशाका विषयमा आजको अन्तर्सम्वादमा हामी केही बेर पुनरावलोकन गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ नेपाली मीडियाको क्षेत्रमा लामो समय क्रियाशील रहँदै आउनुभएका एभिन्यूज टेलिभिजनका अध्यक्ष तथा मीडिया बजार र विज्ञापन एजेन्सी सम्बन्धी विभिन्न निकाय र मीडिया सोसाइटीसँग आबद्ध रहनुभएका संचार उद्यमी भास्कर राज राजकर्णिकार, उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार भास्करजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर नमस्कार हरिशन्द।
अब यहाँको पछिल्लो व्यावसायिक गतिविधि भनौँ होइन, जसरी एउटा आचार संहितामा चाहिँ हामी सबैजना बाँधिनुपर्छ होइन, एउटा विधिवत तवरले चाहिँ व्यापार व्यवसाय गर्नुपर्छ भन्ने जुन मान्यताका साथ यहाँहरू आउनुभयो, यसैको पृष्ठभूमिमा हामी कुराकानी गरिरहेछौ। एपीजे अब्दुल कलामले भन्नुभएको छ, एउटा होइन, बिकाउ पत्रकार, डराएको विपक्ष र सुतिरहेका जनता, यी तीनवटा चीज देश बर्बाद गर्न पर्याप्त छन्। के यस्तै यस्तै हो यो, जुन प्रकारले चाहिँ होइन एउटा छिमेकी देशका पूर्व राष्ट्रपतिले भन्नुभएको छ, यिनै प्रति क्रियाकलापले नै कुनै पनि क्षेत्र सफल र असफल हुने हो, यहीँबाट कुराकानी शुरू गरौं।
धन्यवाद हरिशनजी। वास्तवमा यहाँले भन्ने कुरामा म त्यति धेरै विमति राख्दिनँ, तर के छ भने जस्तो यहाँले पृष्ठभूमिमा भन्नुभएको जस्तो अब 46 साल पश्चात नेपालको निजी उद्यममा, निजी लगानीमा जुन आम संचारका माध्यमहरू चाहिँ खुल्न थाले होइन, छापा, रेडियो, टेलिभिजन र अनलाइन पनि होइन, तर अहिले तपाईँले भन्नुभएको जस्तो व्यावसायिक रूपमा यो आर्थिक रूपमा चाहिँ परनिर्भर हुन थाल्यो होइन, आर्थिक रूपमा यसको आत्मनिर्भरता घट्न थाल्यो। यो चाहिँ अब यसमा विविध कारणहरू छन्, त एउटा मूल कारण त अहिलेको आर्थिक अवस्था जुन छ राष्ट्रको होइन, अब हुन त अब राष्ट्र ब्याङ्कका चाहिँ आर्थिक सूचकहरू चाहिँ धेरै चाहिँ नकारात्मक नदेखे पनि अहिले व्यावहारिक रूपमा चाहिँ सबै तह र तब्काका उद्यमी व्यवसायहरू चाहिँ अप्ठ्यारो परेको अवस्थाले पनि यी सबै हाम्रा चाहिँ पुरातन आम संचारका माध्यमहरू, रेडियो, टेलिभिजन, छापाहरू सबै विज्ञापन राजस्वबाट नै सञ्चालित रहनुपर्ने भएको हुनाले त्यो विज्ञापन राजस्व नै अहिले घटेर चाहिँ 40% भन्दा कम भइरहँदाखेरि स्वाभाविक रूपमा यसले यी व्यावसायिक कुराहरूलाई मा यो व्यावहारिक कुराहरूमा यसले कठिनाई भोग्ने स्वाभाविक पनि हो, एउटा कारण त त्यो रह्यो। तर यो लामो समयदेखि हामीले यी निजी क्षेत्रमा खुलेका आम संचारका माध्यमहरू, छापा, रेडियो, टेलिभिजनहरूलाई हामीले यसको चाहिँ विज्ञापन राजस्वबाट सञ्चालित रह्यो त भन्यौँ, तर यसलाई व्यवस्थित गर्न, यसलाई चाहिँ व्यावसायिक बनाउन, यसलाई परिमार्जन गर्न हामीले त्यति धेरै उद्योगको मापदण्ड तय गर्न सकेनौँ। अब यसमा सबभन्दा ठुलो दोष त राज्यकै रहन्छ, सरकारकै रहन्छ। सरकारले आम संचारका माध्यमहरूलाई सम्पादकीय स्वतन्त्रतालाई जिउँदो राखिरहने, यसको चाहिँ आर्थिक परनिर्भरता निर्भरतालाई चाहिँ घटाउन सकेन, यो विज्ञापन राजस्वबाट सञ्चालित रहँदा रहँदै पनि यो त्यति व्यवस्थित बन्न सकिरहेको थिएन होइन एउटा। तर अब अहिले आएर यो चाहिँ यो उच्चतम बिन्दुमा यसको समस्याहरू देखिन थाल्यो, यस कारणले गर्दा यसमा आश्रित चाहिँ श्रमजीवी पत्रकारहरू, कर्मचारीहरू, प्राविधिकहरू र लगानीकर्ताहरू जोखिममा पर्न थाल्यो भनेर हामीले एउटा आचार संहितालाई चाहिँ मा चाहिँ ल्याउनुपर्छ भनेर हामीले यसको विज्ञापन चक्रका सबै सदस्यहरू, जस्तो विज्ञापन दाता भयो, सञ्चार माध्यम भयो, विज्ञापन एजेन्सी भयो, सरकारका नीति नियमहरू वा प्रतिनिधित्व र चाहिँ लक्ष्य समूह, यी सबै चाहिँ विज्ञापन चक्रका सदस्यहरू बीचको समन्वयकारी भूमिकाका लागि पनि र विशेष गरेर विज्ञापन कारोबारमा महत्त्वपूर्ण भूमिका राख्ने विज्ञापनदाता, सञ्चार माध्यम विज्ञापन एजेन्सी यी तिनवटा तहको बिचमा एउटा चाहिँ एउटा सुमधुर व्यावसायिक सम्बन्ध रहोस् भनेर हामीले एउटा आचार संहितालाई भर्खरै मात्रै हामीले त्यसलाई सहमति पत्रमा हामीले सम्झौता गर्यौँ, जसमा मिडिया अलायन्स नेपाल जसलाई म नेतृत्व गर्दछु, मिडिया अलायन्स नेपाल, मिडिया सोसाइटी, राष्ट्रिय विज्ञापन संघ नान र नेपाल विज्ञापन संघ आन, यो चारवटा संस्था बीचको यो एउटा चाहिँ सम्झौता अहिले भर्खरै हामीले गर्यौँ। अब यसको उद्देश्य चाहिँ के हो भने कमसे कम अब यो छापा रेडियो टेलिभिजनको दरेकमा अति उच्च चाहिँ प्रतिस्पर्धा र यति अव्यावसायिक प्रतिस्पर्धा कि अब यसको दरेक भन्नै लाज लाग्दो खालको भएर गइरहेको थियो होइन। अब छापा माध्यमको कुरा गर्ने हो भने नेपालको सरकारले विज्ञापनमा खर्च गर्ने पहिले 7 अरब अहिले करिब 4 अरबको जुन विज्ञापन छ त्यो विज्ञापनको 90% चाहिँ पैसा भनौँ 1000 रुपियाँको विज्ञापनको तपाईँको 900 रुपियाँ पैसा हराउने 100 रुपियाँ मात्र चाहिँ सञ्चार माध्यममा पुग्ने खालको गतिविधिहरू भइरहेको थियो। अब यसमा अनेक खालका चाहिँ समस्याहरू त थिए। त्यो हुनाले कमसे कम अब छापा माध्यमले आफूलाई 500 रुपियाँ पर सिसी कोलम भन्दा कममा नजाने र टेलिभिजन माध्यमहरूले 1000 रुपियाँ पर मिनट भन्दा कममा नजाने, यद्यपि यो पैसा चाहिँ आजभन्दा 15 वर्ष अगाडिको दर रेट हो सञ्चार नजाने भन्ने एउटा प्रमुख एउटा यो सम्झौता हामीले गर्यौँ। र अर्को सम्झौता हामीले के गर्यौँ भने कमसे कम यो जुन उधारो सुविधा छ यसलाई चाहिँ हामीले 30 दिनभित्र चाहिँ विज्ञापनदाताले विज्ञापन एजेन्सीलाई चाहिँ भुक्तान गरिसक्नुपर्ने र विज्ञापन एजेन्सीले सञ्चार माध्यमलाई 60 दिनभित्र भुक्तान गरिसक्नुपर्ने भन्ने एउटा व्यवस्था पनि गर्यौँ। र यसैले हामीले एग्रिगेटेड विज्ञापन एजेन्सीहरू जुन व्यावसायिक रूपमा अब तिनवटा क्लाइन्टलाई सेवा पुर्याइसकेका र एउटा चाहिँ निर्धारित चाहिँ वर्ष बिताइसकेका विज्ञापन एजेन्सीसँग मात्र चाहिँ हामी कारोबार गर्छौँ भन्ने खालको एग्रिगेटेड एजेन्सीको चाहिँ अवधारणालाई अगाडि सार्यौँ। यसरी केही चाहिँ व्यावसायिक वा परिमार्जित खालका चाहिँ नीति नियमहरूलाई राखेर हामीले यो सहमति पत्रमा चाहिँ अहिले हस्ताक्षर गरेको, जसले हामी अपेक्षा के गर्छौँ भनेदेखि कमसे कम यसले 100% नभए पनि अधिकतम रूपमा चाहिँ अहिलेका निजी सञ्चार उद्यमका समस्याहरूलाई हल गर्छ र यसमा आश्रित चाहिँ संजीवी पत्रकार वा कलाकार वा चाहिँ प्राविधिकी वा कर्मचारीहरूको व्यावसायिकतालाई चाहिँ समुन्नत बनाउँछ भन्ने हाम्रो अपेक्षा हो।
अब मिडियाकै कुरा गर्दाखेरि लगभग हामी दुई पाटोमा विभाजित भएर हेर्छौं, एउटा यसको व्यवस्थापकीय पक्ष व्यापार व्यवसाय होइन यसको प्रवर्धनका कुराहरू र अर्कोतर्फ यो क्षेत्रमा संलग्न भएको जनशक्ति र त्यसले उत्पादन गर्ने कन्टेन्ट होइन विषयवस्तु सामग्री है। अब यहाँ अलिकति पछिल्ला समयमा केही निकै तनावपूर्ण स्थिति पनि भयो, प्रकाशकहरूको चाहिँ अलिकति बढी ज्यादती भयो कि भन्ने सवालहरू पनि उठे, पत्रकारहरूले स्वतन्त्र रूपमा चाहिँ आफ्नो निर्वाध आफ्नो अधिकार उपयोग गर्न पाएनन् भन्ने खालका गुनासाहरू पनि त्यहाँ सुनिए। अब 46 सालको पृष्ठभूमिमा देशमा प्रजातन्त्रका लागि प्रजातन्त्रको खुल्ला वातावरणको उपयोग गर्दै खुलेका संचार माध्यमहरू आज गणतन्त्रमय भइरहेको यो अवस्थामा पनि अझै विवादको घेरामा रहिरहनुको पछाडि केही न केही भित्री समस्याहरू पनि छन् कि भन्ने आशंका चाहिँ आम दर्शक श्रोता पाठकहरूमा परिरहेको छ। किन यो बेला बेलामा यो तनाव चाहिँ सृजना भइरहेको छ एका व्यवसायी र पत्रकारको बीचमा र कहिलेकाहीँ राजनीतिक वृत्त र अन्य व्यावसायिक वृत्तको बीचमा चाहिँ मीडियाले प्रपर रोल खेलेन कि भन्ने खालको एउटा विवाद चाहिँ बेला बेलामा आइरहन्छ होइन, के कारण हुन सक्छ यसमा?
अब हरिशनजी तपाईँले कुन कुरालाई संकेत गर्नु खोज्नुभयो त्यो मैले बुझिन, तर मलाई चाहिँ के लाग्छ भनेदेखि सबैभन्दा पहिले एउटा स्वतन्त्र चाहिँ सञ्चार उद्यम बन्नका लागि वा स्वतन्त्र सम्पादकीय बन्नका लागि कुनै पनि सञ्चार संस्थाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्छ भन्ने पहिलो शर्त हो भन्ने मलाई व्यक्तिगत रूपमा लाग्दछ। र यहाँले भन्नुभए जस्तो कहिलेकाहीँ चाहिँ सम्पादकीय क्षेत्रमा रहेका चाहिँ पत्रकार साथीहरूले लगानीकर्ताहरूको बढी चाहिँ दबाब वा प्रभाव रह्यो कि भन्ने जहाँसम्म प्रश्न तपाईँले गर्नुभयो, यो दुइटै पक्षीय कुरा हो। कहिलेकाहीँ के लाग्छ भनेदेखि अब एउटा लगानीकर्ताले एउटा सञ्चार उद्यमलाई सकी नसकी अहिलेको यस्तो अवस्थामा लगानी गरिरहने तर अब त्यसमा आश्रित रहनुपर्ने सम्पादकीय चाहिँ का चाहिँ मित्रहरूले वा चाहिँ श्रमजीवी पत्रकारहरूले वा सम्पादकहरूले त्यसलाई आफ्नो ढङ्गबाट चाहिँ सञ्चार माध्यमलाई चाहिँ प्रयोग गर्ने खालको वातावरण पनि नभएको होइन, यो पनि प्रश्न देखिन्छ। र यहाँले भन्नुभयो जस्तो कहिलेकाहीँ चाहिँ प्रकाशक र प्रसारकहरूको दबाब छ कि वा सम्पादकीय समूहमाथि भन्ने प्रश्न पनि कहिलेकाहीँ उठ्ने गरेको छ, यसलाई पूर्ण रूपमा नकार्न पनि सकिँदैन। यहाँले पछिल्लो चाहिँ सञ्चारका मूल धारका सञ्चार माध्यमको गतिविधिहरूलाई तपाईँले यदि सङ्केत गर्नुभएको खोज्नुभएको हो भनेदेखि अहिले यो विषय चाहिँ के छ भनेदेखि अब पछिल्लो चाहिँ केही घटनाहरू हेर्दाखेरि पनि कहिलेकाहीँ प्रसारक र प्रकाशकहरूको दबाब देखिन्छ भने कहिलेकाहीँ सम्पादकीय समूहको चाहिँ अनियन्त्रित चाहिँ स्वतन्त्रताले चाहिँ एउटा चाहिँ उन्मुक्त भएको खालको चाहिँ वातावरण पनि नदेखेको होइन। त्यो हुनाले यसको सन्तुलनको लागि वास्तवमा व्यावसायिकता, व्यवस्थित चाहिँ व्यवस्थापन र परिमार्जित चाहिँ अवस्था आउन चाहिँ अत्यन्त जरुरी छ होइन। यसमा यो भनौँ न तपाईँले हामीले मित्र राष्ट्र भारतलाई नै हेर्ने हो भने त्यहाँको विकसित सञ्चार माध्यममा पनि यो खालका समस्याहरूलाई सङ्केत गरिरहेको हुन्छ। यद्यपि अहिले तपाईँले नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने सामाजिक सञ्जालमा आएका चाहिँ एकदमै कहिलेकाहीँ भ्रमपूर्ण, अब धेरै अर्थमा सही पनि होला र एउटा स्वतन्त्रताको चाहिँ उपयोग पनि होला, तर कहीँ न कहीँ तपाईँले सामाजिक सञ्जालले तपाईँलाई भ्रमपूर्ण रूपमा चाहिँ राखेको छ भन्ने कुरामा त कुनै विवाद छैन नि। त्यसलाई चाहिँ एउटा विश्वसनीय खबर माध्यमको रूपमा यी पुरातन छापा रेडियो र टेलिभिजनले त्यसलाई स्थापित गरेको हुन्छ। तपाईँ नै भन्नुहोस् न, अरू चाहिँ एफएम रेडियोहरू यति धेरै खुलिसक्दाखेरि पनि हामी रेडियो नेपाल किन सुन्छौँ भने रेडियो नेपालको विश्वसनीयताका कारणले सुन्छौँ। हरिचरण लामिछानेले चाहिँ भनेको समाचार चाहिँ सही समाचार हो भनेर सुन्छौँ। त्यो विश्वसनीयता भनेको संसारभर एउटा संसार उद्योगमा यसरी नै स्थापित रहेको हुन्छ होइन। कुन चाहिँ सञ्चारकर्मीले कुन खालको चाहिँ समाचार दियो वा कुन सञ्चार माध्यमले कस्तो समाचार दिन्छ भन्नेको एक किसिमको विश्वसनीयता, एक किसिमको तपाईँको त्यो किसिमको साख रहेको हुन्छ। त्यो हुनाले अहिलेको अवस्था पनि नेपालको सञ्चार उद्योगमा चाहे तपाईँ छापा भन्नुहोस्, चाहे रेडियो भन्नुहोस्, चाहे टेलिभिजन, चाहे अनलाइन नै भन्नुहोस्, तब यही खालको अवस्था हो। हामीसँग त्यस्तो उद्योगको मापदण्ड छैन वा कुनै टिआरपी वा कुनै लिसनरसिप वा कुनै सब्सक्रिप्सनको त्यति धेरै ठुलो हाम्रो व्यावसायिक चाहिँ मापदण्ड छैन, तर कहीँ न कहीँ हाम्रो मानसपटलमा रेडियो नेपाल भनेको यसका लागि सुन्ने हो वा कान्तिपुर एफएम यसका लागि सुन्ने हो वा अरू एफएम यसका लागि सुन्ने हो भन्ने खालको एउटा छाप त छ नि हामीसँग। त्यो हुनाले यो खालको चाहिँ विवाद वा एक खालको चर्चा परिचर्चा स्वाभाविक रूपमा भइरहन्छ। यो तपाईँले अमेरिकन मिडिया इन्डस्ट्रीमा तपाईँले हेर्नुभयो भने डोनाल्ड ट्रम्पको चाहिँ निर्वाचनको ताका हेर्नुभयो भने केही चाहिँ निर्धारित चाहिँ सञ्चार प्रत्यक्ष सञ्चार माध्यमहरू एक धारमा रहेको र अर्को सञ्चार माध्यम अर्को धारमा रहेको प्रश्न हामी देख्न सक्छौँ होइन। र हामीले त्यसलाई चाहिँ समाचारको स्वतन्त्रता वा निष्पक्षता वा सन्तुलनमा हेर्ने हो भने कहीँ न कहीँ चर्चाको विषय रहिरह्यो र नेपालको अहिलेको अवस्था त्यही नै हो। र यहाँ त अझ बढी के भने सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरू बीच प्रतिस्पर्धा हो कि जस्तो गइन्छ, तर यद्यपि त्यो बिल्कुलै होइन। हेर्नुहोस्, सामाजिक सञ्जाल भनेका व्यक्तिगत आफ्ना अभिव्यक्तिहरू चाहिँ अभिव्यक्त गर्ने एउटा मञ्चका रूपमा हामीले कुनै पनि प्लेटफर्मलाई लिन सक्छौँ, चाहे तपाईँ फेसबुक भन्नुहोस्, चाहे युट्युब भन्नुहोस्, चाहे ट्विटर भन्नुहोस्, चाहे इन्स्टा भन्नुहोस्, चाहे लिङ्कड जसैलाई भन्नुहोस् न, त्यो त एउटा व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताका माध्यम हुन्, आम सञ्चारका माध्यम हुँदै होइनन्। तर आम सञ्चारका छापा रेडियो टेलिभिजन र आम सञ्चारका माध्यम जस्तो तपाईँलाई उदाहरण दिउँ, म तपाईँको फेसबुक फलो गर्छु, तपाईँले त्यो फेसबुक तपाईँलाई अत्यन्त आफ्नो व्यक्तिगत भावनाहरू आफ्नो अत्यन्त व्यक्तिगत विचारहरूलाई तपाईँले हरिचरण लामिछानेको एउटा चाहिँ नामले तपाईँले पोस्ट गरिरहेको हुनुहुन्छ होइन, त्यसमा तपाईँ सञ्जाल साझा गर्नुहुन्छ। तर रेडियो नेपालको यो कार्यक्रममा तपाईँले सम्पूर्ण रूपमा व्यावसायिक रूपमा तपाईँले आफ्ना विचारहरूलाई अभिव्यक्त गरिरहनु भएको छ, बिल्कुलै फरक छ। तर हामीले यसलाई फरक छुट्याउन सकेनौँ वा छुट्याउन हाम्रा सरकारका नीतिहरूले दिएन वा राज्यले त्यसलाई त्यसरी हेरेन होइन। तर सामाजिक सञ्जालका माध्यम भनेको अहिलेका चर्चित र अहिलेका चाहिँ व्यवस्थित माध्यम हुन्, त्यसलाई चाहिँ आम सञ्चार माध्यमले पनि उपभोग गरिरहेको छ, तर त्यो आफैमा एउटा सञ्चार माध्यम आम सञ्चारका माध्यम होइनन् भन्ने कुरा हामी प्रष्ट हुनुपर्छ।
यसले चाहिँ खालि एउटा कम्प्लिमेन्ट मात्र हजुर, जस्तो भनौँ न अहिले आएको सोसियल मिडिया मिडिया विदाउट एडिटर भन्छन् होइन, एउटा व्यक्तिगत प्लेटफर्महरू हो, यहाँले भनेको एकदम सही नै कुरा हो। अब यस प्रति पनि निर्भरताहरू बढ़िरहने र मानिस एउटा व्यक्ति मात्रै भए पनि उसका पछाडि चाहिँ लाखौं लाख करोड़ौं मानिसहरूले फलो गर्ने एउटा कलाकारले गाएको गीत होइन हिजोको दिनमा नेपालभित्र मात्रै हामीले हेर्न सुन्न पाउँथ्यौं अहिले विश्वव्यापी रूपमा एकै घण्टामा चाहिँ लाखौं लाख मानिसको बीचमा चाहिँ त्यो पुग्न सक्छ यो जुन एडभान्टेज आएको छ त्यो एडभान्टेजले कतै परम्परागत मीडियाको आफ्नो उपस्थितिलाई जुन गरिमामय उपस्थितिलाई कायम राखेर अनि यो आएको नयाँ प्रविधितर्फ चाहिँ एकाकार हुँदै जानुपर्ने अब नयाँ खालको परिस्थिति आइरहेको हो मीडियामा एउटा नयाँपन चाहिँ नयाँ युग शुरू हुन खोजेको जस्तो त्यो पनि आभास हुन्छ नि त्यो एउटा त अवसर पनि हो नि होइन यसलाई यसलाई सदुपयोग गर्न कतिको सकिन्छ
बिल्कुलै सही हो हरिशरणजी बिल्कुलै सही हो यो यो आम संसारका सामाजिक सञ्जाल सामाजिक सञ्जालका माध्यमहरूको जुन खालको चाहिँ एक्सेसिबिलिटी जुन खालको पहुँच बढिरहेको छ यहाँले भने जस्तो कुनै गीत सङ्गीतमा वा व्यक्तिगत अभिव्यक्त स्वतन्त्रता कुरामा अन्य कुरामा भइरहेको छ त्यो निर्वाध रूपमा त्यो प्रयोग गर्नुपर्छ त्यो एउटा माध्यम हो तर त्यो आम संसारको माध्यम होइन भन्ने मेरो भनाइ हो जस्तो तपाईँको अहिले तपाईँले प्रसारण गरिरहेको कार्यक्रमलाई तपाईँले फेसबुकमा पनि लाइभ गर्नुभयो युट्युबमा पनि लाइभ गर्नुभयो भने त्यो संसारभरि एकसाथ हेर्न सक्छन् त्यो एउटा माध्यम भयो त्यो मिडियम भयो होइन तर त्यो चाहिँ आम संसारको आफ्नै माध्यम होइन किनभने तपाईँले रेडियो नेपालमा प्रसारण गर्ने सबै समाचारहरूको एउटा तपाईँको सम्पादकीय मण्डल हुन्छ त्यहाँबाट त्यो प्रोसेस भएर त्यो तपाईँको प्रसारणसम्म पुग्दछ तर तपाईँले आफैले पोस्ट गरेको चाहिँ सामाजिक सञ्जालका पोस्टहरू त्यो कुनै सम्पादकले सम्पादित गरेको हुँदैन त्यो त तपाईँका नितान्त निजी भावहरू हो नि होइन त्यो निजी भावमा तपाईँले ती सबै सीमाहरूलाई तपाईँले तोडेर
वास्तवमा सामाजिक सञ्जाललाई मान्छेले समाचार स्रोत मानेका छन् त्यो गलत हो जुन समाचारका स्रोतहरू हुन् ती चाहिँ सामाजिक सञ्जालमा त छन् तर तिनको विश्वसनीयता जति गम्भीर हुन्छ व्यक्तिगत तवरबाट आएका कुराहरूको कुनै चाहिँ कसैले जिम्मेवारी पनि लिन सक्दैन कुनै कुनै त्यस्तै जटिल कुराहरूमा चाहिँ सम्बन्धित व्यक्ति निकाय चाहिँ जिम्मेवार हुन्छ भन्ने यो एउटा चाहिँ मान्यता अहिले चाहिँ स्थापित भइरहेको छ त आदरणीय श्रोताहरू अन्तरसंवादको आजको बिहानीमा छौं हामी संचारसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भलाई जोडेर मीडिया अलायन्सका अध्यक्ष एवं संचार उद्यमी भास्कर राजकर्णिकारसँग आजको बिहानीमा हामी केही बेर कुराकानी गरिरहेका छौं जस्तो भास्करजी होइन अलिकति अब हिजो यहाँ म एउटा व्यक्तिगत मित्रताको कारणले पनि हिजो 46 सालको सेरोफेरोमा जसरी एउटा संचारको विकास क्रममा हामीले योगदान दियौं आज त अब संख्यात्मक रूपमा त यति धेरै संचार माध्यम भए नेपालमा त्यसको कुरा नै भएन केही समयपछि म आफै व्यक्तिगत रूपमा पनि रेडियो नेपालबाट विदा हुँदैछु यो महिनापछि धेरै साथीहरू जो संचार उद्यममा लाग्नुभयो केही हुन्छ केही परिवर्तन हुन्छ यसले समाजलाई योगदान दिन्छ भनेर लाग्नुभयो के साँच्चै हिजोका अठोटहरू हामीले जनताका आकांक्षाहरू जुन चाहना चाहिँ संचार कर्मीको नाताले संचार उद्यमीको नाताले होइन र अन्य विभिन्न भूमिकाको नाताले हामी कति इमान्दार बन्न सक्यौं हाम्रो यो जेनेरेसन भनौँ
होइन यसो हेर्नुहोस् म के भन्छु भनेदेखि हामीले संचार पुस्ताको कुरा गर्दा हामीभन्दा अगाडिका पुस्ताहरू होइन हिजो रेडियो नेपालमा कुरा गर्नु हो भने कमल प्रधान वा चाहिँ ध्रुव थापा वा कृष्ण ताम्राकार वा पाण्डव सुनवार वा वासुदेव मुनाल जस्तो हामीभन्दा अग्रज पुस्ताहरूको एउटा पुस्ता रह्यो होला होइन त्यसपछि हाम्रा पुस्ताहरू छन् होला जुन संसार कर्म तपाईँले गर्नुभयो तपाईँ अब अहिले बिदा हुँदै हुनुहुन्छ हामीले हिजोको त्यो खालको चाहिँ संसार पनि देख्यौँ जुन बेला प्राविधिक रूपमा त्यति धेरै दक्षता हामीसँग थिएन प्राविधिक रूपमा त्यति धेरै पहुँच प्राविधिक रूपमा थिएन तरै पनि व्यावसायिकता अधिकतम रूपमा थियो जस्तो मलाई लाग्दछ मेरो नितान्त निजी भावना होइन तर अब अहिले प्राविधिक एकदमै पहुँच बढेको छ प्राविधिक रूपमा धेरै सहिलो भएको छ टेलिभिजन भन्नुहोस् वा रेडियो भन्नुहोस् अभ्यास गर्न धेरै सहिलो भएको छ तर व्यावसायिकता कम हुँदै गयो होइन विश्व मैले भने नि हरिशरण लामिछानेले पढेको समाचारमा मेरो विश्वसनीयता एउटा श्रोताको रूपमा किन बढी हुन्छ भने मलाई थाहा छ उहाँको अनुभव उहाँले कस्तो खालको विश्वसनीय खबर दिनुहुन्छ उहाँको सम्पादकीय क्षमता के हो भन्ने मलाई थाहा होला तर आज तपाईँले भन्नु अहिले पोडकास्टको कुरा गरौँ मैले पोडकास्ट खराब भने पोडकास्ट राम्रो माध्यम हो र पोडकास्टको पहुँच वा पोडकास्टमा आउने कुराहरूले कतिपय कुराहरू हामीलाई सूचना हामीले प्राप्त गर्न सक्छौँ वा सामाजिक सञ्जालका सबै कुराहरू खराब छन् होइन मेरो त्यो मान्यता होइन अधिकतर रूपमा राम्रा पनि छन् तर यति धेरै भ्रमपूर्ण कुराहरू हाम्रा थुप्रै चाहिँ सामाजिक सञ्जालका प्लेटफर्महरूमा देख्छौँ हामी आफै झुकिन्छौँ चारचोटि हामीले क्रस चेक गर्नुपर्ने आवश्यकता देख्छौँ होइन अब त्यसलाई तपाईँले यदि आम संचार त्यसलाई यदि मास मिडियाको रूपमा हामीले व्याख्या गर्न थाल्यौँ त त्यसलाई चाहिँ हामीले विश्वास गर्न थाल्यौँ भने हामी कहीँ न कहीँ हामी अल्मलिन्छौँ। त्यो हुनाले हामीले आम संचारका माध्यमलाई नै विश्वव्यापी रूपमा तपाईँ हेर्नुहोस् न, तपाईँले विकसित संचार देशका सञ्चार माध्यमहरूको अहिलेको अवस्था हेर्नुहोस्, फेरि उही पुरातन वा कन्भेन्सनल टेलिभिजन वा प्रिन्ट वा रेडियोमा हामी फर्किरहेका छौँ। तर यद्यपि ती सबै माध्यमहरू सामाजिक सञ्जालमा उपलब्ध छन्, तपाईँले एक्समा हेर्नुहोस् वा ट्विटरमा हेर्नुहोस् वा इन्स्टामा हेर्नुहोस्, सबै ठाउँमा छन्। तर नेपालको परिप्रेक्ष्यमा यहाँले भने जस्तो किन हामी इमान्दार बन्न सकेनौँ भन्ने कुरा हामीलाई आभास भइरहेको छ भने हामीले हाम्रा व्यावसायिक पत्रकारिताको कर्म चाहिँ सञ्चार कर्म चाहिँ हामीले खुब राम्रोसँग आफ्नो हिसाबले समर्पित भएर गऱ्यौँ। तर त्यसको व्यावसायिकताको चाहिँ रिटर्न जुन हुन्छ नि, व्यावसायिकता जति हुनुपर्ने, हामीले जति कमाउनु पर्ने व्यक्ति रूपमा जति सक्षम हुनुपर्ने हाम्रो जीवनयापन, त्यो हुन सकेन। यसका कारण के हो भनेर भन्छ भने 46 साल पछाडिको तपाईँले हेर्नुहोस्, निजी उद्यमहरू खोलिसकेपछि यति धेरै चाहिँ छापा रेडियो टेलिभिजन माध्यमहरू खुले, तर त्यसभित्रको व्यावसायिकता वा त्यसभित्र चाहिँ जुन एउटा व्यावसायिक व्यक्तिले प्राप्त गर्नुपर्ने चाहिँ एउटा श्रमको मूल्य हो होइन, वा लगानीकर्ताले प्राप्त गर्नुपर्ने लगानीको प्रतिफल हो, त्यो प्राप्तै हुन सकेन। त्यसका कारणमा म सबभन्दा पहिलो चाहिँ कारण म के देख्छु भने, सरकारले कहिले पनि तपाईँहरूले निजीका रेडियो एफएमहरू तपाईँले प्रारम्भ गर्नुभयो कहिले व्यवस्थित हुन सक्यो, न तपाईँको अनुमति पत्र तपाईँले निर्बाध रूपमा बाँड्नुभयो। यो देशलाई कतिवटा रेडियोको चाहिँ सम्भाव्यता अध्ययन गरेर कतिवटा रेडियोको आवश्यकता छ, कहिले राज्यले हेर्यो कि यहाँ 700-800 रेडियोको आवश्यकता हो, हरेक चाहिँ काठमाडौँभित्र चाहिँ 50 रेडियोको आवश्यकता हो, कहिले पनि यस्तो हुँदैन। एउटा चाहिँ सम्पादकीय स्वतन्त्रताका नाममा वा चाहिँ वाक स्वतन्त्रताका नाममा निर्धारित रूपमा चाहिँ लगानी गर्न दिने कहीँ पनि हुँदैन। नेपालमा 180 टेलिभिजनको आवश्यकता हो होइन, अब एउटा चाहिँ सेटेलाइट टेलिभिजन जसले 200-300 चाहिँ एउटा जनशक्ति राखेर चलाइरहेको छ, त्यति धेरै लगानी गरेको छ, उसको सञ्चालन खर्च नै करोडभन्दा माथि छ। र त्यहीसँग तपाईँले युट्युबमा चलाउने एकजना साथीले एकजना पत्रकारले युट्युबमा चलाएको चाहिँ युट्युबसँग हामीले प्रतिस्पर्धा गरेका छौँ होइन, न उसले चाहिँ तपाईँको अनुमति पत्र लिनुपर्छ, न उसले तपाईँको अर्जिस्ट्रेसनको पैसा तिर्नुपर्छ, न उसले रोयल्टी बुझाउनुपर्छ, न उसले चाहिँ जनशक्तिलाई पारिश्रमिक दिनुपर्छ, न उसले कुनै अरूको कर बुझाउनुपर्छ, राजस्व बुझाउनुपर्छ, केही पनि बुझाउनु पर्दैन। र तर प्रतिस्पर्धा बराबर गरेपछि यस्तो हुन्छ कहिले पनि हुँदैन। यो सरकारको यस्तो अव्यवस्थित र अदूरदर्शी नीतिका कारणले त्यसमा आश्रित हामी सबै, म लगानीकर्ताको रूपमा होला वा सञ्चार कर्मीका रूपमा होला, तपाईँ एउटा चाहिँ इम्प्लोइको रूपमा होला वा अरू साथीहरू प्राविधिक रूपमा होला, कोही पनि साथीहरू व्यावसायिक रूपमा उसले गरेको कर्मको प्रतिफलहरू प्राप्त गर्न सकेन भन्ने मलाई लाग्छ। र मलाई साह्रै दुःख लाग्छ यो कुरामा, किनकि मैले करिबन आफ्नो जीवनको चाहिँ 4 दशक यही सञ्चार कर्ममा बिताएँ। मैले विज्ञापन एजेन्सी पनि चलाएँ वा सञ्चार पनि चलाएँ, यहीभित्र म रुमल लिएको छु, म हेर्छु। हिजो मैले आजभन्दा 18-20 वर्ष अगाडि चाहिँ टेलिभिजन नखोलेर एउटा सिमेन्ट कारखाना वा डन्डी कारखाना खोजेको भए मेरो पनि 4-5 कारखाना भइसक्थ्यो होला। एउटा चलाउनका लागि हामीले यहाँ सङ्घर्ष गरेका
हामी एउटा जनताको
आत्मसन्तुष्टिको रूपमा म एकदमै सन्तुष्ट छु। तरै पनि यो कारणले हामी चाहिँ अल्मल्यौँ जस्तो मलाई लाग्छ।
व्यावसायिकतालाई अझै चाहिँ प्रवर्धन गर्दै होइन, त्यसमा संलग्न लगानीकर्ता, पत्रकार, प्राविधिकहरू सबैको हकहितका लागि चाहिँ यति यो आजको दिनमा फेरि एउटा पुनरावलोकन, जस्तो सुरुमा हामीले संवाद आरम्भ गर्यौं, यहाँहरूले एउटा आचार संहिता गरेर यसलाई व्यवस्थित गर्ने जसरी प्रयास गर्नुभयो, हुनसक्छ भोलिका दिनमा समग्र मीडिया क्षेत्रलाई पुनरावलोकन गरेर कसरी देश जनताको हितमा र व्यवसाय र पत्रकारहरूको हितमा लान सकिन्छ त्यसतर्फ पनि राज्यले केही न केही पहल गर्नुपर्छ, केही प्रयासहरू अगाडि बढ्नुपर्छ भन्ने नै यहाँको आशय जस्तो बुझेँ हो। अन्तिममा एक मिनटमा
राज्यबाट अपेक्षा म गर्दिनँ, किनभने हामीले यति धेरै प्रयास गरिरहेका छौँ होइन, सम्मान्य प्रधानमन्त्रीलाई भेट्ने, सम्मान्य अर्थमन्त्रीलाई भेट्ने, सम्मान्य माननीय चाहिँ संचार मन्त्रीलाई भेट्ने, हामीले यति धेरै प्रयास गरिरहेका छौँ। र यो प्रयास अहिले होइन, 5-6-7 हामीले नियमित रूपमा मीडिया अलायन्सको तर्फबाट गरेका छौँ, तर कुनै पनि संकेत सुन्ने संकेत देखिएको छ। म अहिले पनि अपेक्षा गर्छु, अहिले पनि यद्यपि हामी लागिरहेका छौँ, तर हामी आफै यसमा विचलन गर्ने, हामी आफैले यो प्रयास गर्नुपर्छ भन्ने खातिर यो सहमति भएको, यसमै विचलन गर्ने सबै पक्षलाई राखेर गर्नुपर्छ। सम्भवतः यसले मैले अघि पनि निवेदन गरेँ, 100% होइन, अधिकतम रूपमा यसले व्यावसायिकतालाई अझै परिमार्जित गर्छ, अझै व्यवस्थित बनाउँछ र यसले कहीँ न कहीँ हाम्रो व्यावसायिकतालाई उर्वर बनाउँछ भन्ने अपेक्षा चाहिँ हामीले गरेका छौँ।
हजुर, धेरै धन्यवाद छ भास्करजी, धेरै समयपछि लामो समयपछि कुराकानी गर्न पाइयो। फेरि पनि यस्ता मञ्चहरूमा यहाँको दृष्टिकोण हामी अपेक्षा गर्नेछौ। सहभागी भइदिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
धन्यवाद।
त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी नेपालको मीडिया क्षेत्रमा आएका पछिल्ला सन्दर्भहरूलाई जोडेर कुराकानी गरिरहेका थियौं। मीडिया अलायन्स सोसाइटीका अध्यक्ष भास्कर राज कर्णिकार, जो आफै पनि एउटा मीडिया उद्यमी हुनुहुन्छ, उहाँका दृष्टिकोणहरू आजको कार्यक्रममा प्रस्तुत गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।